सफा 297, कुल नहीं चंद फितने। सच तो यह है कि अभी कुल तो नहीं, लेकिन लेकिन दज्जाली इस्तिदराजात की कुछ किस्तें पिछली चंद सदियों में अचानक हमारे सामने जरूर बेनकाब हुई हैं, लेकिन इनसे भी क्या साबित होता है? तजुर्बा और मुशाहिदा बता रहा है कि तशफी और सुकून की कैफियत से इंसानी फितरत की तलब और तलाश का लामहदूद जज्बा अब भी इसी तरह महरूम है जैसे पहले था। हमा अस्त के बूद के सिवा न अब तक कुछ देखा गया है और न आइंदा देखा जाएगा। बादशाहों को भी सहूलतें जमीन के इस कुर्रे में मयसर न थी। आज हर अदना गवार देहाती इनसे जरूर मुस्तफीद हो रहा है, लेकिन इज्तिमाई तौर पर देखिए या इंफरादी हैसियत से हम में से हर एक अपने दिल का जायजा ले और सोचे कि हमारे अंदर जो खला था उसमें किसी किस्म की कोई कमी हुई है। यकीन कीजिए कि अपनी सारी सलाहियतों को बाहर निकाल कर भी मौजूदा दुनिया हमारी फितरी तलब की वसअतों में अगर डाल दी जाए तो ये सब कुछ भी इसमें इसी तरह गुम होकर रह जाएगा जैसे किसी सहराए लकोदक में राई का दाना। आप बजाय गोश्त के शेरों के पेट को ना घास से भर ही सकते हैं और ना घास की खुराक पर गरीब शेर को खाने बनाने में कामयाब हो सकते हैं। हाय, आज वो इंसान मट्टी फांक रहा है, यही इसको फंकवाई जा रही है जिसके मुतालिक कहने वाले ने कभी कहा था कि पंजा बा पंजा खुदाए जदा हर चे ऊ नीस्त पुष्ट हाय जदा। जो गिराया गया है इसी को बावर कराया जा रहा है कि वो चढ़ रहा है और उसे चढ़ाया जा रहा है। इजाला शुबा। आखिरी आयत जिस पर सूरह कहफ खत्म हो जाती है वो ये है, इरशाद हुआ है, قل انما انا بشر مثلكم يوحى الي انما الهكم اله واحد فمن كان يرجو لقاء ربه فليعمل عملا صالحا ولا يشرك بعباده ربه احدا। الكهف। कह दो कि इसके सिवा और कुछ नहीं है कि मैं भी आदमी तुम ही जैसा हूँ, मुझ पर ये वही नाजिल की गई है कि तुम लोगों का इलाह माबूद एक है, फिर जो उम्मीदवार हुआ अपने रब की मुलाकात का तो उसे चाहिए कि करे भले और सुलझे हुए काम और साजी न बनाए अपने रब की इबादत में किसी को। जो कुछ इससे पहले बयान किया गया है बज़ाहिर इस आयत का भी इससे चंदा ताल्लुक नजर नहीं आता, लेकिन गौर कीजिए अपने पैदा करने वाले की आईनी जिम्मेदारियों से बचने के लिए बजाय मुशरिकाना कारोबार के एक्सपर्टों और लीडरों की विलायत और पुष्ट पनाही के नजरिए का जिक्र करके इस पर जो तनकीद की थी, इस तनकीद को पेश नजर रखते हुए कुदरतन क्या ये सवाल नहीं पैदा होता या नहीं हो सकता कि दून अल्लाह अल्लाह के सिवा किसी दूसरे को औलिया बनाना और उन्हीं की पुष्ट पनाही ढूंढनी अगर जुर्म है तो इसी जुर्म के मुजरिम वो भी तो हैं जो रसूलों और पैगंबरों को खुदा और उसके दरमियान वास्ता और एलसी मानते हैं और उनकी विलायत और पुष्ट पनाही से इमदाद हासिल करते हैं। खुद कुरान में फरमाया गया है इन्नमा वलीयुकुमुल्लाहु व रसूलुहु अल-माईदा आयत 55। तुम्हारा वली पुष्ट पनाह अल्लाह और अल्लाह के रसूल हैं। यकीनन ये एक शुबा है और चाहिए था कि जो वाकया है उसको वाशगाफ कर दिया जाए। हकीकत यह है कि बंदों और उनके खालिक में वास्ते का मसला ऐसा मसला है जिसकी वाकईयत का इनकार नहीं किया जा सकता। हर एक देख रहा है कि रोशनी में आफताब को, दूध में मतलन गाय को भैंस को वास्ता बनाया गया है, इसलिए बंदों और खुदा में वास्ता नहीं है। मुशरिकाना कारोबार वालों के तरीके अमल की जो खसूसियत है उसकी तफसील गुजर चुकी, यानी खुदाई जिम्मेदारियों से भागने की राह उन्होंने ये निकाली कि जरूरतों और हाजतों के लिए वो उन्हीं दरमियानी वसाइत को आगे बढ़ा देते हैं और खुद उन्हीं दरमियानी वास्तों को कुछ ले देकर उन्हीं की अपने ख्याल के मुताबिक मिन्नत समाजत करके फर्ज कर लेते हैं कि उनका काम निकल जाएगा اور ان کے مقابلے میں انہی ذمہ داریوں سے گریز کی دوسری راہ یہ ہے کہ اپنے ہی جیسے انسانوں کو زندگی کے مختلف شعبوں میں ماہر اور حاذق بنا کر اپنی ساری ضرورتوں میں خدا سے قطعاً بے تعلق رہتے ہوئے انہی ایکسپرٹوں اور لیڈروں کی ولایت پر بھروسہ کر لیا جائے۔ چونکہ یہ دونوں صورتیں اپنے پیدا کرنے والے سے باغیانہ انحراف اور اپنے وجود کے نصب العین کی تکمیل سے گریز ہے، اس لیے درمیانی وسائط کی ولایت کی ان شکلوں کو قرآن نے مسترد کر دیا ہے، اور ولایت کا وہ طریقہ جس میں اپنے اور اس کی مرضی کے پانے کی ضمانت پوشیدہ ہے، اور اپنی پیدائش کے قدرتی نصب العین تک جس ذریعے سے آدمی پہنچ جاتا ہے، ولایت کا یہ طریقہ تو موجودہ حبوتی زندگی کی ایک ایسی ناگزیر ضرورت ہے جس سے الگ ہو کر کامیابی تک انسانی زندگی پہنچ ہی نہیں سکتی۔ زمین کی طرف رخصت کرتے ہوئے انسان اول یعنی ہمارے پدر اول کو اسی لیے یہ وصیت کی گئی تھی، فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ البقرہ۔ پھر آتے رہیں میری طرف سے تمہارے پاس راہ بتانے والے، ان راہ بتانے والوں کے پیچھے پیچھے جو چلیں گے، نہ ان کو ڈر ہے اور نہ وہ کبھی کڑھیں گے۔ بہرحال اسی حقیقت کا اظہار جہاں تک میرا خیال ہے سورہ کہف کی اس آخری آیت میں بھی کیا گیا ہے۔ پیغمبر صلی اللہ علیہ وسلم کو حکم دیا گیا ہے کہ صاف صاف کھلے لفظوں میں کہہ دیجئے کہ میں بھی تم ہی جیسا ایک آدمی ہوں، قدرت نے صرف اپنے اس منشا کے اظہار اور ترجمانی کے لیے میرا انتخاب فرمایا ہے، جس کی جوہری روح اور مرکزی عنصر یہ ہے کہ خالق کائنات ہی کو ساری انسانیت کا الہ اور ہر چھوٹی بڑی دینی و دنیوی ضرورت کا مرجع و ماوا بنا لیا جائے اور وہی سب کا آخری ٹھکانہ بن جائے۔ یہ تو انما الہکم الہ واحد، اس کے سوا اور کچھ نہیں ہے کہ تمہارا الہ معبود ایک ہے کا مطلب اور خلاصہ ہوا۔ لیکن آخر میں جو یہ فرمایا گیا ہے کہ فمن کان یرجو لقاء ربہ فَلْيَعْمَلْ عَمَلًا صَالِحًا وَلَا يُشْرِكْ بِعِبَادَتِ رَبِّهِ أَحَدًا، پھر جو امیدوار ہوا اپنے پالنے والے کی ملاقات کا تو اسے چاہیے کہ کرے بھلے اور سلجھے ہوئے کام اور ساجی نہ بنائے اپنے رب کی عبادت میں کسی کو۔ جہاں تک میرا خیال ہے خالق کائنات کو صحیح معنوں میں اپنا تنہا معبود اور واحد الہ بنانے کے عملی طریقے کی طرف ان الفاظ سے جو توجہ دلائی گئی، اس کا حاصل بظاہر یہی معلوم ہوتا ہے کہ واقعی ذات حق کے ساتھ براہ راست رشتہ پیدا کرنے کی جن دلوں میں امنگ اور آرزو ہو، ان کو اپنی دینی زندگی میں ترتیب کی پابندی پر اصرار کرنا چاہیے کہ ان کی زندگی عمل صالح کی زندگی بن جائے۔ اگرچہ عمل صالح عام لفظ ہے، لیکن آگے خالق کی عبادت اور خالق کے ساتھ بندوں کو جو تعلق رکھنا چاہیے اس کا ذکر چونکہ کیا گیا ہے، اس لیے مقابلتاً یہی سمجھنا چاہیے مخلوقات کے ساتھ تعلقات کو سلجھاتے ہوئے خالق کی عبادت میں سرگرمی ہی صحیح نتیجے تک آدمی کو پہنچائے گی۔ گویا یوں سمجھنا چاہیے کہ خالق کی عبادت نماز روزہ وغیرہ میں جو چوکس نظر آتے ہیں، لیکن اسی کے ساتھ مخلوقات کے تعلقات میں لاپرواہیوں سے کام لیتے ہیں یا اس کے برعکس مخلوقات یا حقوق العباد کو اہم قرار دیتے ہوئے خالق کے ساتھ صحیح تعلق قائم کرنے کے ذوق سے جو محروم ہیں، یہ دونوں ہی طبقے انسانی سلوک کی صحیح فطری راہ سے ہٹے ہوئے ہیں، ٹھیک راستے پر وہی چل رہے ہیں جن کی نگاہوں میں دونوں ہی کی اہمیت ہے۔ اسی کے ساتھ اگر اس نقطے پر بھی نظر رکھی جائے کہ عمل صالح کا ذکر عبادت رب سے پہلے کیا گیا ہے، تو بظاہر اس سے یہ اشارہ بھی مل سکتا ہے کہ بین المخلوقاتی تعلقات کو الجھا کر خالق سے رشتے جوڑنے والے غیر طبعی طریقہ عمل میں مشغول ہیں۔ یوم الجمعہ 12 ربیع الثانی 1371 بمطابق 11 جنوری 1952۔ عند اذان العصر بمقام کہف الایمان المشہور بکمرہ۔ سورہ کہف کے متعلق ایک ظلوم و جہول کے واردات و احساسات پورے ہوئے۔ ربنا تقبل منا انك انت السميع العليم ربنا لا تؤاخذنا ان نسينا او اخطانا ربنا ولا تحمل علينا اصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقه لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم واخر دعوانا ان الحمد لله رب العالمين الذي بعزته وجلاله تتم الصالحات هذا